नमस्कार, ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइबारे रेडियो कार्यक्रम।
रमाइलो पढाइ दिगो सिकाइ कक्षा 1-2-3 का बालबालिकालाई।
अब सुनौ प्रारम्भिक कक्षा पढाइबारे शिक्षण विज्ञसँगको कुराकानी।
शिक्षकलाई सहयोगी उपाय।
नमस्कार, म माया गिरी। प्रारम्भिक कक्षा शिक्षण सहयोगी संवादमा हामीसँग जोडिनु भएकोमा यहाँलाई स्वागत छ। यो कार्यक्रम कक्षा 1-2-3 का बाल बालिकाहरूको पढाइ र सिकाइलाई सहज बनाउन शिक्षकद्वारा शिक्षककै लागि तयार पारिएको हो। बाल बालिकाको पढाइ सिप विकासका लागि ध्वनि सचेतीकरण, लेख्य वर्ण सचेतीकरण, पठन प्रवाह, शब्द भण्डार, बोध र लेखाई जस्ता तत्त्वहरू आवश्यक छन्। अब सुनौ यिनै महत्वपूर्ण तत्त्वहरू समेटिएको कुराकानी आजका हाम्रा विज्ञ श्री पुण्य प्रसाद घिमिरेज्यूसँग। उहाँ लामो समयदेखि शिक्षकहरूका लागि प्रारम्भिक कक्षा पढाइ लगायत अन्य प्रशिक्षण तथा पेशागत विकास कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्दछु।
धन्यवाद मायाजी।
सर, आज हामी कक्षा कोठाको वातावरणलाई छापामय बनाउने विषयमा कुरा गर्न चाहन्छौ। विद्यार्थीहरूलाई पढ्न सिकाउनका लागि यस्तो वातावरण तयार पार्न किन महत्वपूर्ण छ भन्ने बारेमा छोटकरीमा बताइदिनुहोस् न।
हस्, छापामय वातावरण भनेको के हो भन्ने बुझ्नु जरुरी छ। विद्यार्थीहरूले स्थिर भएर बस्नको लागि, कक्षा कोठाका सामग्रीसँग अन्तर्क्रिया गरेर सिक्नको लागि, अनि त्यसपछि गएर आफूलाई सिकाइमा समाहित गर्नको लागि कक्षा कोठा रित्तो भएर हुन्छ र हुँदैन। त्यसकारणले गर्दा कक्षा कोठाका सबैतिर पढ्नु पर्ने, सिक्नु पर्ने, जान्नु पर्ने आकर्षक रङ्गीन बाल बालिकाका स्तर सुहाउँदा सामग्री भयो भने विद्यार्थीहरू कति रमाउलान्। यसकारणले गर्दा नै कक्षा कोठाको वातावरण छापामय हुनुपर्छ।
हजुर। अनि सर, यो छापामय कक्षा कोठाको वातावरणले पढ्ने अनुभवलाई सहज र रङ्गीन बनाउँछ, अनि यस्तो प्रभावकारी वातावरणको सिर्जना गर्नका लागि शिक्षक शिक्षिकाहरूले अप्नाउनु पर्ने केही उपाय छन् कि?
शिक्षकहरूले छापामय कक्षा कोठा बनाउनको लागि धेरै ठूलो मेहनत गर्नु पर्दैन। भएका सामग्रीहरूलाई मिलाएर राखिदियो भने मात्रै पुग्छ। र अर्कातिर शिक्षकहरूले कक्षाको वातावरणलाई राम्रो बनाउनको लागि सामग्री संकलन गरेर ल्याएर राख्न सक्छन्, सामग्रीहरू आफै निर्माण गर्न सक्छन्, अनि सामग्रीहरूसँग विद्यार्थीहरूलाई अन्तर्क्रिया गराउने योजना बनाउन सक्छन्। वरिपरि कक्षा कोठालाई जता हेरे पनि पढौं पढौं लाग्ने, सिकौं सिकौं लाग्ने वातावरण बनाउनलाई शिक्षकलाई गाह्रो छैन।
त्यस्तै कक्षा कोठाको वातावरण छापामय बनाउनको लागि विद्यार्थीहरूको पनि केही भूमिका हुन्छ।
कक्षा कोठामा विभिन्न क्षेत्रहरू हुन्छ। एउटा क्षेत्र त विद्यार्थीहरूको लागि मात्रै पनि हुन्छ। विद्यार्थीहरूले कविता बनाउँछन्, चित्र कोर्छन्, गीत लेख्छन्, त्यसपछि गएर अरू धेरै रचनाहरू गर्ने गर्छन्, कथा लेख्छन्। अब उनीहरूका रचनाहरूले पनि कक्षा कोठालाई एकातिर सुन्दर बनाउनको लागि, अर्कातिर समावेशी, सिकाइमूलक र अर्थपूर्ण कक्षा बनाउनको लागि सबभन्दा धेरै भूमिका त विद्यार्थीहरूको हुन्छ। कक्षा कोठालाई छापामय बनाउन विद्यार्थीलाई धेरै भन्दा धेरै प्रयोग गर्नु नै पर्छ मायाजी।
छापामय वातावरणको प्रभावको केही उदाहरणहरू बताइदिन सक्नुहुन्छ?
हो, राम्रो कुरा गर्नुभयो नि। कतिपय स्कुलका कक्षा कोठामा त विद्यार्थीहरू आफैले मात्रै बनाएका रचनाहरू राखेर स्वागत गर्ने, आफ्नो रचनामा रमाउने गतिविधि देखेको छु। विद्यार्थीहरूले जे कुरा सिर्जना गरेका छन् त्यो कुरा टाँस्नको लागि, झुन्ड्याउनको लागि आधारभूत सामग्रीहरू पनि त्यहाँ राखिएको हुन्छ। गम राखिएको हुन्छ, कैँची राखिएको हुन्छ, कार्डबोर्डहरू राखिएका हुन्छन्, लेख्ने चाहिँ पेन राखिएको हुन्छ, सिसा कलम राखिएको हुन्छ, अनि विद्यार्थीहरूले स्वस्फूर्त रूपमा आफ्ना मनमा आएका भावनाहरू लेख्न सक्छन्, टाँस्न सक्छन् र ती कुरालाई चाहिँ प्रभावकारी ढङ्गले प्रयोग गर्न सक्छन्। र अर्कातिर छापामय कक्षा कोठालाई एउटा रमाइलोको लागि मात्रै नभएर पाठ्यक्रमको सिकाइ उपलब्धिसँग पनि जोड्ने गरिन्छ। विद्यार्थीको स्तरसँग ठ्याक्क मिल्ने गरेर सिकाइ उपलब्धिसँग लगेर जोड्न सकियो भने यसले चाहिँ सिकाइलाई प्रभावकारी बनाउँछ। त्यसैले यसको प्रयोग गर्दाखेरि शिक्षक सजग चाहिँ हुनुपर्छ है मायाजी।
अब अन्त्यमा छापामय वातावरण सिर्जना गर्ने सहयोगी उपायहरू एकपल्ट छोटकरीमा दोहोऱ्याइदिनुहुन्छ कि?
विद्यार्थीहरूलाई वातावरणसँग अन्तर्क्रियात्मक सिकाइ गराउनको लागि छापामय कक्षा कोठाले सहयोग गर्छ। यसको प्रयोग गर्दाखेरि ठूलो पैसाको पनि खर्च गर्नु पर्दैन। आफ्नै सिर्जना, आफ्नै रचनाहरूले कक्षा कोठा भरिपूर्ण हुन्छ। तिनै रचनाहरू पढेर विद्यार्थीहरूको सिकाइ उपलब्धि धेरै माथि पुग्छ। यसमा शिक्षक एक्लैको मात्रै दायित्व हुँदैन। विद्यार्थीको प्रयोग गर्ने, स्थानीय सामग्रीको प्रयोग गर्ने, समुदायसँग सहयोग लिने लगायत सबै शिक्षक साथीहरूको चाहिँ एकमत चाहिँ हुनुपर्छ है मायाजी।
धन्यवाद सर। हामीलाई सुनिरहनु भएका श्रोता र शिक्षक मित्रहरू, हामी केही हप्तापछि प्रारम्भिक कक्षाका शिक्षकहरूका लागि सहयोगी अरू उपायहरू सहितको कुराकानी लिएर आउनेछौ। हामीलाई सुनिदिनु भएकोमा धन्यवाद। नमस्कार।
हस्, मेरो पनि नमस्कार।
रमाइलो पढाइ दिगो सिकाइ कक्षा एक दुई तीन का बाल बालिकालाई।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइ बारे रेडियो नाटक उज्जवल भविष्यको सुरुवात।
आमा, आज त स्कुलबाट आउँदाउँदै कस्तो भोक लाग्यो, खाजा के छ?
लुगा फेर अनि साबुनले हातमुख धोएर तयार हौ ल। आज मैले दिदी भाइलाई मन पर्ने सुजीको हलुवा बनाइदिएकी छु।
हलुवा? आहा, ए साथी सुन्नुहोस् न आमा, भोलि त स्कुलमा अभिभावक शिक्षक भेला रहेछ नि है।
कतिखेर हो?
3 बजे। सरले चिठी पनि पठाउनु भएको छ नि। यी
भोलि त आमा र हामी सँगै फर्किने अघि
हो, यो भेला त हामी अभिभावकले छुटाउनै हुन्न नि।
गाईले पनि हो भने आमा।
ल ल तारा तेज, तिमीहरू पढ्दै गर है, म बजार गएर तरकारी बेचेर आउँछु।
आमा, भोलि स्कुल पछि हामी तपाईँसँगै बजार जाने है।
हुन्छ।
ओहो आमा, आज स्कुलबाट घर आउँदा बजारको किताब पसलमा कस्तो झमेला भएको, झन्डै म डबल दाममा परे कि।
होइन, के पर्यो त्यस्तो? हँ, ऊ खाजा दुध रोटी राखिदिएकी छु, खाऊ ल।
मैले कपी किनेर पैसा दिइसकेकी थिएँ, अर्काले सामान किनेर पैसै नदिइनेछ। पसले दाइले त मैले पो नदिएको भन्नुभयो, धन्न सरले देख्नु भएको रहेछ र उहाँले भनेपछि पसले दाइले पत्याउनु भयो।
अबदेखि पहिले सामान लिएर मात्र पैसा दिनु है।
हस् आमा, भोलि स्कुलमा अभिभावक शिक्षक भेला रहेछ, तपाईँ जानुपर्छ अरे है, सरले भन्नुभएको। यी चिठी पनि छ।
खै, तिम्रा सर मिसले के भन्छन् स्कुलमा, म त कुरा पनि बुझ्दिन। आ, यहाँ घना कति धेरै काम छ, भाइ पनि हेर्नु पर्छ, म जान भ्याउँदिन होला त्यस्ता भेला सेलामा।
तर आमा, सरले भन्नुभएको सबै अभिभावक जानै पर्छ अरे।
खै, म हेरौँला नि त। ल, तिमी खाजा खाएर भाइलाई हेर है ज्योति, ताप्केमा दुध छ, भाइलाई खुवाइदेऊ नि, मलाई बजार जानु छ।
आमा, मैले सधैँ पढ्ने बेला भाइ हेर्नु पर्छ, भाइ कतिखेर सुत्छ भनेर मैले चाहिँ होमवर्क गर्न पर्खिनु पर्छ।
भाइलाई म हेरिदिन्छु नि नानी, तिमी मलाई पढेर सुनाऊ त। लौ लौ
काउली 2 किलो, गोलभेडा 1 किलो, करेला 1 किलो गरेर 200 रुपियाँ कमाइ भएछ। यो पैसा भोलि सहकारीमा लगेर बचत गर्नु पर्यो।
चिनी कसरी छ साउजी?
ए बहिनी पो।
ए दिदी पो, हेर्नुहोस् न, यो हप्ता घरभरि पाहुना भए, चिया पकाएर दिँदा दिँदा चिनी नै सकिएछ, अरू सामान पनि चाहिएको थियो। तपाईँ नि
हेर न बहिनी, बारीमा तरकारी राम्रै फलेको छ, त्यही बेच्नु भनी आए कि।
भाउ पनि त राम्रै आयो होला नि।
अँ ठिकै। ए बहिनी, भोलि त हाम्रा छोराछोरीको स्कुलमा अभिभावक शिक्षक भेला छ नि।
आ दिदी, सुझ्दो नबुझ्दो तोरी बारी कुद्दो, केही बुझ्दिन के बोल्नु मैले त्यहाँ गएर।
त्यसो भनेर हुन्छ त बहिनी, तिमी गए पो तिमीले तिम्री छोरी ज्योतिको पढाइ बारे कुरा बुझ्छौ।
खै, अब दिदीले नै त्यसो भन्नुहुन्छ भने जाउँला नि त।
ए रमेश सर पनि आज बजार आउनु भएको रहेछ। नमस्ते सर।
नमस्ते ताराकी आमा। अनि उहाँ चाहिँ?
उहाँ ज्योतिकी आमा।
नमस्ते सर।
नमस्ते। अनि किलमेल सकियो त?
हजुर सक्यो सर।
अनि सर तपाईँको सक्यो?
हजुर सकियो। ए ज्योति पनि आइछिन् त?
आमा, हजुरआमाले भन्नुभएको 1 प्याकेट धुप र सलाई पनि ल्याउनुहोस् रे।
म पहिला पैसा तिर्छु अनि है। साउजी कति भयो?
खै म जोड्छु, चिनी 70, मसला 40, सुजी 35, धुप 20 र सलाई 2, सबै गरेर 167 अनि चक्लेटको 3 रुपियाँ गरी 170 भयो।
ज्योति, तिमीलाई यहाँ हजुरआमाले पठाउनु भएको हो कि चक्लेटले तानेको हो?
दुबईले। आमा, म यो सामान लिएर घर जान्छु, सबैलाई बाई बाई।
बिस्तारै जाऊ है ज्योति।
आजकलका नानीहरू कति चलाख है, यो सब तपाईँहरूले नानीहरूलाई घरमा नियमित पढाएको नतिजा हो नि। ल, किलमेल सकियो भने जाउँ न त, अलि परसम्म बाटो एउटै हो क्यारे।
हुन्छ सर,
हुन्छ जाउँ जाउँ।
आज तपाईँहरूलाई भेटेर मलाई खुसी लाग्यो। भोलिको अभिभावक शिक्षक भेलामा दुवैजना आउनुहोस् है विद्यालयमा, आफ्ना छोराछोरीको पढाइबारे पनि थाहा पाउनुहुन्छ। छोराछोरीको पढाइमा त तपाईँ अभिभावकहरूको भूमिका ज्यादै महत्त्वपूर्ण हुन्छ।
हुन्छ सर, भोलि आउँछौँ हामी,
अहिलेलाई छुटौँ है सर। नमस्ते सर।
नमस्ते।
रमाइलो पढाइ दिगो सिकाइ, कक्षा 1-2-3 का बाल बालिकालाई।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइबारे विशेष अतिथिसँगको कुराकानी।
विशेष अतिथिसँग रमाइलो कथा।
कार्यक्रमको यस खण्डमा अतिथिको रूपमा आउनुभएका एक ख्याति प्राप्त व्यक्तिले हामीले यो महिनाको लागि छनौट गरेको पुस्तक पढेर हामीलाई सुनाउनु हुनेछ। यसै गरी उहाँले हामीसँग आफ्नो पढ्ने बानी, बाल्यकालको मनपर्ने पुस्तकहरूका बारेमा बताउनुहुनेछ र आफूले पढ्न सिक्दाको क्षण बारे आफ्ना सम्झनाहरू पनि हामीलाई सुनाउनुहुनेछ। आजको हाम्रा अतिथि हुनुहुन्छ समाजसेवी, सन् 2012 सीएनएन हिरो तथा सन् 2016 सीएनएन सुपर हिरो पुष्पा बस्नेत। यहाँलाई स्वागत छ।
हजुर, धन्यवाद।
मेरो पहिलो प्रश्न, तपाईँ प्रारम्भिक कक्षामा पढ्दै गर्दा तपाईँका रुचिका पुस्तकहरू कुन कुन थिए?
ह्यान्सल एन्ड ग्रेटल थियो, होइन, जुन त्यो बेलामा अब पढिने, र प्राय जसो चाहिँ कस्तो हुन्थ्यो भने हजुरबा हजुरआमाले भनेको कथा चाहिँ अब मेरो बुझाए अनुसार त्यो सम्झे अनुसार चाहिँ त्यो थियो।
तपाईँलाई सम्झना छ यी पुस्तकहरूमा तपाईँलाई सबैभन्दा मनपर्ने कुरा के थिए?
इमेजिनेसन गरेर जुन हुन्छ नि त्यो एउटा ड्रइङ गरेको थियो, कलरफुल हुन्छ नि जङ्गलभित्र, अनि कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ आफै सोच्थेँ कि म त्यो किताबभित्र गएको भए कस्तो हुन्थ्यो होला, मैले के गर्थेँ होला, उसले त्यो दुःख पाएको भए म अर्को जुक्ति लाएर गर्थेँ कि भन्ने सोच्थेँ कि मैले चाहिँ।
तपाईँले कसरी पढ्न सिक्नुभयो सम्झना छ? अनि सिकाइ प्रक्रियाबारे तपाईँ के सम्झनुहुन्छ?
त्यो बेलामाको पढाइ मलाई चाहिँ कस्तो नि रटान पढाइ थियो कि हुन्छ नि ए फर एप्पल थियो भने अब के हो भन्ने चाहिँ अब त्यो उत्सुकता चाहिँ हुन्थ्यो, तर अब त्यसरी नै पढेँ होला मैले चाहिँ।
यसरी पढ्नु रमाइलोका लागि थियो वा कुनै पाठ वा गृह कार्यको रूपमा हुने गर्दथ्यो?
त्यो बेलामा चाहिँ अब गृह कार्य गर्दाखेरि चाहिँ होइन अब साह्रै रमाइलो हुन्थ्यो मलाई चाहिँ, अनि त मेरो बुवा आमाले चाहिँ हामी अब दुईजना दिदी बहिनी प्रति चाहिँ शिक्षामा चाहिँ धेरै नै लगानी पनि गर्नुभयो र एउटा विश्वास पनि गर्नुभयो र मेरो एउटा जग पनि बनाइदिनु भयो त्यो बेलादेखि नै। त्यो बेलामा चाहिँ सम्झना चाहिँ चस्मा लगाएपछि अलिक पढन्ते हुन्थ्यो, होइन, बच्चाहरू धेरै पढ्ने हुन्थ्यो भने, अनि चस्मा नलगाउन मन लागे पनि टाउको दुख्यो चस्मा लगाउन पायो भने टिचरहरूले पनि राम्रोसित पढ्थे, बुवा आमाले पनि राम्रोसित पढ्थे भन्ने सोच्थे, तर जुन कुरा चाहिँ हुन्थेन मेरो जिन्दगीमा चाहिँ।
तपाईँले सानो छँदा पढ्न सिक्नका लागि मेहनत नगर्नु भएको भए वा पढाइमा जोड नदिनु भएको भए अहिले तपाईँको जीवन कस्तो हुने थियो होला?
डेफिनेटली बिहा गरिसकेका हुन्थ्यो होला, होइन, बिहा गरिसकेर अब आफ्नो एउटा जीवन उ गरिरहेको हुन्थ्यो, तर त्यो बेलामा मान्छेको एउटा लक्ष्य नभएको भए चाहिँ म चाहिँ मेरो जिन्दगी टोटली डिफ्रेन्ट हुन्थ्यो होला म अहिले सोच्दाखेरि चाहिँ, किनकि मसित अहिले अब 40-45 बच्चाहरू छ, होइन, मैले मेरो मात्र जिन्दगी बनाएको छैन कि त्यहाँ मसित पनि अरू कोही अट्याच छ, मसित पनि मेरो 45 जिन्दगी मसित छ भएको सोच्छु मैले कहिलेकाहीँ चाहिँ।
आफ्नो व्यक्तिगत कथाहरू हामीलाई सुनाइदिनु भएकोमा धेरै धन्यवाद। अब म तपाईँलाई यस महिनाको छनौटको लोकप्रिय पुस्तक हाम्रा श्रोता सामु वाचन गरेर सुनाइदिनु हुन अनुरोध गर्दछु।
अवश्य। लौकाभित्र बसेकी बुढियामा चिनी चिउरा खान्छिन्, एकपल्ट गुडाई हेर कति पर जान्छिन्। लौकाभित्र बसेकी बुढी आमाले भनिन्, घर आइपुगिसकेको छ, सब कुरा राम्रो भएछ। उनी बाहिर निस्किन खोजिन्। बाबै, बाहिर त एउटा स्याल लौका सुँदै यसो भन्दै थियो, यो त लौका मात्र रहेनछ, गन्ध आइरहेछ, यसभित्र मेरो खाना छ। स्यालले त नछोड्ने भो भन्ने थाहा पाएपछि बुढी आमाले बुद्धिले काम लिन खोजिन्। उनले मधुरो स्वरमा भने, स्यालदाई, तपाईँलाई साह्रै भोक लागेको छ, होइन त? हो त, तिमीलाई कसरी थाहा भयो? ल, मलाई किन थाहा हुँदैन, अनुहार देखेपछि म थाहा पाइहाल्छु नि। कस्तो भोको बिचरो, मलाई साँच्च तपाईँको माया लाग्यो। लौकाभित्र बसे कि म साह्रै सानी छु, म मेरो केटाकेटीलाई पनि बोलाउँछु, 2-3 छन्, बोलाएपछि ती सबैजना आउँछन् अनि मजाले खानु, तिनीहरूलाई खानु अनि मलाई पनि खानु, हुन्छ? स्यालले खुसी भएर भन्यो, हुन्छ, त्यसै गर्छु। अनि बुढी आमाले लौकाको पालबाट आफ्नो टाउको निकालेर तीको स्वरले कराउँदै बोलाइन्, ए लालु, ए भोलु। लालु र भोलु दुवै मुख बाउँदै र तीको दाँत देखाउँदै त्यहाँ आइपुग्यो। तिनलाई देख्ने बित्तिकै स्यालको सातो पुतले उड्यो, स्याल त्यहाँबाट कुलेलम ठोकियो। त्यसपछि बुढी आमाले बिस्तारै लौकाबाट बाहिर निस्किन्। उनले लालु र भोलु दुवैलाई सुमसुमाउँदै स्याबासी दिन। त्यस बेला उनी गुनगुनाउँदै थिइन्, लौका भित्र गुड्दै गएर मितिन्यालाई भेटिन्, बुद्धि खेलाउँदै बुढी आमाले स्याललाई लखेटिन्।
आजको कार्यक्रममा हामीले समाजसेवी, सन् 2012 सीएनएन हिरो तथा सन् 2016 सीएनएन सुपर हिरो पुष्पा बस्नेत ज्यूसँग कुराकानी गर्यौं। हामी केही हप्तापछि प्रारम्भिक कक्षाका सिकाइ बारे अरू सामग्रीहरू सहित आउनेछौ। हामीलाई सुनिदिनु भएकोमा धन्यवाद। नमस्कार।
रमाइलो पढाई दिगो सिकाइ कक्षा 1-2-3 का बाल बालिकालाई
हामी अहिले सुन्दैछौ ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
सर्पदंश अथवा सर्पको टोकाइबाट बस्न र सर्पको टोकाइबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
नमस्कार। आजैबाट सुरु हुन लागेको सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश लिएर आज म अचला
अनि म उपेन्द्र आएका छौँ। आज कार्यक्रम लहरको पहिलो खण्ड। आज हामीले सर्पका विभिन्न प्रकार र यस्ता सर्पहरू सक्रिय हुने समयका बारेमा चर्चा गर्दै सर्पको डसाईबाट बच्नका लागि सर्पका प्रकार र ती सर्पहरू सक्रिय हुने समयका बारेमा थाहा पाउन जरुरी छ भन्ने विषयमा छलफल गर्दैछौ।
यस विषयमा छलफल गर्ने सन्दर्भमा आज हामीलाई सर्पदंशका विज्ञ डाक्टर संजीव कुमार शर्माले सर्प सक्रिय हुने समय सर्पका प्रकार र तिनीहरू कति हानिकारक छन् भन्ने बारेमा जानकारी दिनुहुनेछ।
हामीले भन्दा गोमनको प्रजाति, करेतको प्रजाति र बाघे सर्प रसल्स भाइपरको प्रजातिले चाहिँ मानिसको मृत्यु हुन सक्छ। यिनीहरू चाहिँ विशेष गरी तराई भेगमा पाइन्छ।
यस विषयमा छलफल गर्न आज हामीले मध्य तराईको महोत्तरी जिल्लाका बासिन्दा रञ्जनी र धनुषा जिल्लाका राजीवको कहानी लिएर आएका छौँ। कलेजमा अध्ययनरत दुवैजनाले आफ्नो अध्ययनको सिलसिलामा विभिन्न ठाउँ र समुदायमा पुग्ने गरेको अनि सर्पदंशका बारेमा चेतना जगाउने गरेको कुरा बुझ्नेछौँ।
ए राजीव आयो, ल बस। आज हाम्रो फेसबुक लाइभमा सर्पदंशको बारेमा कुन चाहिँ विषयमा जानकारी दिने होला भनेर तयारी अनि अनुसन्धान गरिरहेको नि।
हो र, के कुरा भेटायो त अनुसन्धान गर्दा?
हरेक मनसुन वा वर्षायाम अर्थात् पानी पर्ने समयमा सर्पले डसेका घटनाहरू धेरै सुनिन्छन्।
खास गरी हिउँदको याममा अक्सर दुलोभित्र बस्ने सर्प वर्षायाममा यस्तो दुलोहरू पानीले भरिन थालेपछि जमिनमा निस्कन थाल्छन्। त्यसैले यही समयमा खास गरी तराई क्षेत्रमा सर्पले डस्ने र मृत्यु हुने घटना बढी सुनिन्छन्।
सर्पदंशका दृष्टिले नेपाल निकै जोखिमपूर्ण क्षेत्र मानिन्छ। नेपालको हावापानी बढी गर्मी र बढी जाडो पनि नहुने भएकोले सर्पलाई उपयुक्त हुने विज्ञहरूको भनाइ छ। यसका साथै मनसुन हुनु वा गर्मी मौसममा पानी पर्नुले पनि सर्पलाई अनुकूल बनाइदिएको छ।
सर्पदंशका दृष्टिले नेपाल निकै जोखिमपूर्ण क्षेत्रको रूपमा चिनिएको र मानव जीवनका लागि सर्पदंश गम्भीर जोखिमको रूपमा रहेको भए तापनि नेपालमा यसलाई गम्भीर स्वास्थ्य समस्याको रूपमा भने लिइएको पाइँदैन।
तर सावधानी अपनाउने हो भने सर्पको डसाईबाट बच्नुका साथै सर्पले डसिसकेको अवस्थामा पनि उपचारका लागि समयमै उपचार केन्द्रमा लान सकियो भने सर्पको डसाईबाट प्रभावित व्यक्तिलाई बचाउन सकिन्छ।
यसका साथै आफ्नो समुदायमा वा क्षेत्रमा पाइने सर्पका प्रकार र कुन सर्प कत्तिको हानिकारक छ भन्ने बारेमा थाहा पाउन सकियो भने सर्पको डसाईबाट हुन सक्ने क्षतिबाट बच्न सकिन्छ। आज हामीले सर्पलाई चिन्ने तरिका र कुन सर्प कत्तिको हानिकारक छ भन्ने कुरा कसरी थाहा पाउने भनेर कुराकानी गरिरहेका छौँ।
यसै सन्दर्भमा हामी तराई जिल्लाका केही श्रोताहरूलाई आफ्नो समुदायमा यो मनसुन वा वर्षायाममा उहाँहरूले कस्ता कस्ता सर्पहरू देख्ने गर्नुभएको छ भन्ने बारेमा सोधेका छौँ।
नमस्ते, म सपना श्रीवास्तव, घर कपिल वस्तु। अब सर्पहरू त विभिन्न प्रकारको हुन्छन्, जस्तै अब पोइजनस पनि हुन्छ, नन पोइजनस पनि हुन्छ है। जस्तै पोइजनसमा धमिना, यो चाहिँ कस्तो हुन्छ नि, यसले चाहिँ जिउमा पनि बेर्छ अनि टोक्ने पनि काम गर्छ। अनि एउटा गन्डाइस भन्ने हुन्छ, यो चाहिँ प्रायः धेरै ठुलो चाहिँ हुँदैन, तर यसले यो हिँड्ने बेला चाहिँ टाउको हल्लाउँदै हिँडेको हुन्छ। अनि करेत चाहिँ अलिकति बिस्तारै हिँड्छ, यो पनि पोइजनसमै पर्छ। अनि गहुवन भन्ने हुन्छ, यो चाहिँ एकदम रिसाहा पनि हुन्छ र पोइजनस हुन्छ है। अनि अर्को एउटा हुन्छ डोडाहा भन्ने हुन्छ, ठुलो हुन्छ, हेर्दा चाहिँ डरलाग्दो हुन्छ, तर यसले चाहिँ मान्छेलाई टोकेको चाहिँ हतपत्त टोक्दैन, अब चलायो भने मात्र टोक्ने, प्रायः यसले चाहिँ टोक्दैन।
मेरो नाम हन्सा कुर्मी, घर चाहिँ महाराजगञ्ज नगरपालिका 9, जिल्ला चाहिँ कपिलवस्तु। अब हाम्रो गाउँघरतिर त हाम्रो यहाँ स्थानीय उसमा भन्ने चाहिँ घोडकराइच भन्छ होइन, जसलाई करेत पनि भन्छन्, त्यसले चाहिँ टोक्दा अति नै दुख्ने, मान्छे चाहिँ मरि नै हाल्छ। अर्को चाहिँ गोमन सर्प, त्यसलाई चाहिँ अति नै विषालु मान्छन् र त्यसले चाहिँ रिसायो भने त खेदाएर पनि टोक्छ। अनि अर्को भनेको चाहिँ पानी सर्प, त्यसले टोकेको विष लाग्दैन तर रिसा चाहिँ अति नै रिसा हुन्छ, घाँस काट्न जाँदाखेरि प्रायः मान्छेलाई उसले पनि झम्टेरै टोक्ने गर्छ, डल्लो परेर बसेको हुन्छ। अनि एउटा चाहिँ हुन्छ पोखरीमा माछासँगै हुन्छ, त्यसलाई चाहिँ अन्धो सर्प पनि भन्छन्, कसै कसैले माछा सम्झेर त्यसलाई खाने पनि गर्छन्। यस्तै यस्तै खालका सर्पहरू पाइन्छन् हाम्रोतिर।
मेरो नाम चाहिँ प्रवीण श्रीवास्तव, कपिलवस्तु, कृष्णनगर 8, बहादुरगञ्ज। गोमन सर्पहरू हुन्छ होइन, अनि त्यो त अब विषालु नै भइहाल्यो। अनि अर्को चाहिँ हामी अब औधीमा गन्डाइस भन्दो रहेछन्, त्यो सानसानो हुन्छ, त्यसले टोक्यो भने त्यो पनि मान्छे त्यो मर्दो रहेछ। पानी सर्प पनि हुन्छ, अनि अर्को एउटा धामिन पनि हुन्छ, ठुल्ठुलो अलिक हल्का पहेँलो कलरको, त्यो पनि त्यति त टोक्दैन तर पनि यसो विचार गरेरै त्यहाँ गऱ्यो भने हानि पुर्याउँछ, नत्र त त्यस्तो गर्दैन। अरू त सानतिना मसिना मसिना त सर्पहरू हुन्छन्।
नमस्ते, मेरो नाम सरिता गेवाली, म मेरो घर चाहिँ कपिलवस्तु, तराईमा बसेको हुनाले सर्प त धेरै खालका सर्पहरू देखियो होइन, तर त्यसको ठ्याक्कै नाम सबैको चाहिँ यही नै सर्प हो भनेर चिन्न चाहिँ गाह्रै पर्छ। टोक्ने सर्प नटोक्ने सर्प भनेर चिनाउनु हुन्थ्यो, खेतहरू नजिकै हुने भएको भएर खेतको लागि त्यो सिँचाइ गर्नलाई कुलो हुन्छ नि, त्यो कुलोमा चाहिँ बगेर आउने सर्पहरू धेरै हुन्थ्यो कि, अनि त्यो चाहिँ छ्यालब्याल घरको अगाडि यताउति डुल्थ्यो, तिनीहरूलाई चाहिँ पानी साँपो यिनीहरूले टोक्दैन भनेर हामीलाई त्यसरी सम्झाउनु हुन्थ्यो।
नमस्कार, मेरो नाम सुशीला धामी, मेरो घर कैलाली हो, तराई भेगमा बसेकाले गर्दा एकदम धेरै नै देखियो। हाम्रो घर नै अलि खोलाको नजिकै भए भएर बर्खामा त एकदमै धेरै घरमा साँपहरू आउँथे, अनि मैले देखेको साँपहरूमा चाहिँ एउटा त बर्खामा रोपाई गर्ने बेलामा एकदम धेरै गडामा हिँड्ने अनि खुट्टाको वरिपरि पनि हुने हुन्थ्यो, अनि एउटा चाहिँ अलिकता पहेँलो पहेँलो रङको सर्प हुन्थ्यो, त्यसलाई चाहिँ हाम्रोतिर बाहुन साँप भनेर भन्थे होइन। त्योभन्दा अरू भनेको कालो दुईतिर मुख भएको साँपहरू पनि देखियो।
हामीले भर्खरै सुन्यौं तराईका हाम्रा श्रोता सहभागीहरू मध्ये केहीले आफूले धेरै जसो देख्ने गरेका सर्पहरूमा करेत हरियौ जस्ता सर्प हुन् भन्नुभयो भने केहीले सर्पहरू धेरै नै देख्ने गरेको भए तापनि सर्पलाई चिन्न नसकेको कुरा बताउनुभयो।
आफ्नो समुदाय वा क्षेत्रमा पाइने सर्पका प्रकार र ती सर्पहरू हानिकारक हुन् वा होइनन् भन्ने बारेमा जानकारी लिनु महत्वपूर्ण छ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा करिब 89 प्रजातिका सर्पहरू पाइन्छन्, जसमा करिब 70 प्रजातिका सर्पहरू विषालु वा खतरनाक मानिन्छन्। सर्पदंशका घटनाहरूमा सबैभन्दा बढी गोमन र करेतको डसाई हुने गरेको छ।
करेतले धेरै जसो राति सुतेको बेला थाहै नहुने गरी डस्ने गर्छ भने गोमनले सामान्यतया दिउँसो कामको समय वा साँझ बिहान डस्ने गरेको पाइन्छ। धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवारत सर्पदंश उपचार विशेषज्ञ डाक्टर सञ्जीव कुमार शर्माका अनुसार पूर्वी नेपालमा गोमन र पश्चिमी नेपालमा करेतको टोकाई बढी देखिन्छ।
आज हामीले हाम्रो वरिपरि देखिने सर्पहरू मध्ये पनि हानिकारक सर्पहरूलाई कसरी चिन्ने र यस्ता सर्पहरूबाट कसरी जोगिने भन्ने सन्दर्भमा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवारत डाक्टर सञ्जीव कुमार शर्मासँग कुराकानी गरेका छौँ। डाक्टर साहब, यो सर्पदंशको मौसममा खास गरी सर्वसाधारणले कस्तो कस्तो किसिमको सर्पहरूबाट नेपालमा मानव जीवनको क्षति हुन्छ, मानिसहरूले अपाङ्ग हुनुपर्छ अथवा मानिसहरूलाई मानसिक भय त्यसै गरी ट्रमा र मानिसहरूलाई एक किसिमबाट सताइने गर्छ, यी सर्पहरूको मुख्य किसिमहरू के हुन् र हाम्रो भौगोलिक भूभागहरू कस्ता कस्ता छन् त्यो सर्पहरूको लागि संक्षेपमा बताइदिनुहोस् न।
नमस्कार, धन्यवाद। पहिलो कुरो त यहाँलाई म एउटा सङ्ख्या भन्न चाहन्छु, त्यो सङ्ख्या चाहिँ के हो भने नेपालमा वर्षेनी करिब करिब 40,000 मानिसलाई सर्पदंश हुन्छ र यसबाट 3,000 मानिसको मृत्यु हुन्छ। यो वैज्ञानिक तवरले नेपालभरि गरेको तराई क्षेत्रमा गरेको सर्वेको परिणाम हो र यो सर्पदंश गराउने सर्पहरू चाहिँ विभिन्न खाले भए तापनि यहाँले भने जस्तै अङ्गभङ्ग गर्ने या मृत्युको कारण नै बन्ने सर्पहरू चाहिँ धेरै छैनन्। जस्तै हामीले भन्दा गोमनको प्रजाति, करेतको प्रजाति र बाघे सर्प रसल्स भाइपरको प्रजातिले चाहिँ मानिसको मृत्यु हुन सक्छ। यिनीहरू चाहिँ विशेष गरी तराई भेगमा पाइन्छ। अब अलिकति हामी उकालो लागौँ पहाडको भेगमा। पहाड भेगमा चाहिँ हामीले हरियो सर्पहरू भन्ने हुन्छन्, जो देख्दा हरियो हुन्छ, मुख र नाकको बिचमा एउटा सानो खाडल हुन्छ, तापक्रम चाहिँ मापन गर्ने यन्त्र हो उहाँहरूको, हामी त्यसलाई पिट भन्छौँ। त्यसै भएर तिनीहरूको नाम पनि पिट भाइपर हुन्छ। र त्यो हरियो जस्तो नदेखिने अर्को चाहिँ गुरुवे सर्प हुन्छ, जसलाई चाहिँ रसल भाइपरसँग पनि झुक्किन्छ। र यिनीहरू सर्पले चाहिँ यद्यपि रक्त प्रवाह गरेर रक्तस्राव भएर मानिसको मृत्यु हुन सक्छ, तथापि त्यो धेरै सङ्ख्यामा हुँदैन। तर जस्तै डसेको ठाउँमा हातमा डस्यो भने हात चाहिँ कुहिने हुने, खुट्टामा डस्यो भने खुट्टा कुहिने हुने त्यो हुन्छ। त्योभन्दा अझ माथि जाँदा चाहिँ जुन हाम्रो आम तहमा हिमालतिर सर्पहरू विशाल हुँदैनन् पहाडभन्दा माथि भन्ने हुन्छ, या पहाडी भेगमा पनि धेरै ठाउँमा त्यो भनिन्छ, त्यहाँ चाहिँ हिमालयन करेत भन्ने अति विशालु सर्प पाइन्छ। त्यही भएर सरसर्ती हेर्दाखेरि चाहिँ हाम्रो देशमा तराईमा सबैभन्दा धेरै गोमन र करेत, जसले पक्षाघात गराउन सक्छ, सास फेर्ने यन्त्रलाई प्यारालाइसिस गर्न सक्छ र रक्तस्राव गराउन सक्ने रसल भाइपर हुन्छ भने, हामी अलिक माथि पहाडी भेगमा चाहिँ पिट भाइपरहरूले, जसले चाहिँ रक्तस्राव गराउन सक्छ र शरीरमा टोकेको भागमा डसेको भागलाई कुहिन सक्छ, त्यो सर्पहरू बिगबिगी छ।
डाक्टर साहबले अघि नेपालको भूभागमा 40,000 व्यक्तिहरू सर्पबाट टोकिन्छन् अथवा डसिन्छन् भन्नुभयो। ती 40,000 मध्ये कतिले ज्यान गुमाउँछन् र अपाङ्गता कतिले झेल्छन्?
3,000 जनामा सर्पदंश भएर मृत्यु हुन्छ भने करिब करिब 5 जनामा 1 जनाको चाहिँ कुनै न कुनै प्रकारको अङ्गले दुःख पाउने, जस्तै एम्पुटेसन, खुट्टा काट्नुपर्ने, अम्लो काट्नुपर्ने, या त त्यो घाउहरू लामो समयसम्म रहिरहने, 6 महिना 1 वर्ष। भर्खरै मैले झापामा 60 वर्षको घाउ देखेको थिएँ एउटा सर्पदंशको बिरामीको। र मानसिक तनाव हुने, मानसिक जुन हामी रोग भन्छौँ, त्यो 10% हुने तथ्याङ्कहरू छ।
अर्को एउटा कुरा, यी सर्पबाट डसिने व्यक्तिहरू मध्ये महिला र बालबालिका, त्यसै गरी कुन किसिमको आर्थिक हैसियत भएका व्यक्तिहरू डसिन्छन्?
यो अति नै राम्रो प्रश्न गर्नुभयो सरले, किनभने दुईटा कुरा म यहाँ हाइलाइट गर्न चाहन्छु। एक त सर्पदंश हुने मानिसहरू भनेको आर्थिक रूपले अति कमजोर व्यक्तिहरूलाई हुन्छ, जो चाहिँ भुइँमा सुत्नुहुन्छ, छानुको घर हुन्छ, या त दाउरा, खानेकुरा, सुत्ने कोठा एउटै जस्तो हुन्छ र भुइँमा सुत्नुहुन्छ, या उहाँहरू खेती किसानी गर्नुहुन्छ, जङ्गलमा दाउरा काट्न जानुहुन्छ, त्यो वर्गलाई बढी सर्पदंश हुन्छ। र त्यो वर्गलाई चाहिँ सानो आर्थिक भार पनि ठुलो हुन्छ। हामीले सालाखाला के देखेको छौँ भने सर्पदंश भएको बिरामीलाई एकपल्ट उपचार गर्दा $70 जति लाग्छ। त्यो भने त्यो भेगको मानिसले ऋण काढेर लिएर आएर उपचार गर्ने कुरा हो, र उहाँहरू चाहिँ त्यो ऋणको घनचक्करमा पर्नुहुन्छ। हामी चाहिँ अब जुन डेट ट्र्याप भन्छौँ त्यसलाई। यद्यपि आम तहमा हामीले हस्पिटलमा भएको डाटाहरू हेरेर कुरा गर्दाखेरि लोग्ने मान्छेलाई बढी सर्पले डस्छ भन्ने थियो, तर हाम्रो तथ्याङ्कले के देखाएको छ भने महिला र बालबालिकामा यो सर्पदंश धेरै छ, 64% छ, र मृत्यु हुनेमा त 75% महिला र बालबालिका हुनुहुन्छ।
अब एउटा भेगको कुरा गरौँ, हामी तराई भन्दा पनि अघि हुन त डाक्टर साहबले पहाडी भेगको कुरा गरिसक्नु भयो। जस्तो केही जिल्लाहरू, सिन्धुली, उदयपुर, त्यसै गरी सुर्खेत, मकवानपुर, यी जिल्लाहरू न तराई नै भनेर, हामीले 22 तराई जिल्लाभित्र पनि यिन पर्दैनन्, यी 4-5 छुट्टै किसिमका जिल्लाहरू, यिनीहरूमा सर्पको बिगबिगी सम्भवतः तराई जस्तै त हो नि, होइन र?
हुने भयो, अलिकति पहाड भेगमा चढ्दै गर्दा चाहिँ अब फरेउ सर्पहरूको वर्ग बढी पाइन्छ।
हामीलाई आफ्नो वरिपरि देखिने सर्पका प्रकार, हानिकारक सर्पका किसिम र यस्ता सर्पहरूबाट बच्ने उपायका बारेमा हामी सबैले बुझ्ने गरी बताउनु भएकोमा डाक्टर सञ्जीव कुमार शर्मा प्रति आभारी छौँ।
डाक्टर सञ्जीव शर्माले भन्नुभए जस्तै झट्ट हेर्दा सबै सर्पहरू उस्तै देखिए पनि तिनीहरूको रङ, कत्ला, आँखा र टाउको आकार आदिले खतरनाक हुन् कि होइनन् भनेर पहिचान गर्न सकिन्छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सन् 2013 प्रकाशन गरेको पुस्तक नेपालका विषालु सर्पहरू अनुसार नेपालमा पाइने विषालु सर्पहरूमा गोमन, पहाडी करेत, हिमाली करेत, हरियो सर्प, आदो सर्प अर्थात् छिरबिरे सर्प र बाघे सर्प हुन्, जसलाई सुस्कर पनि भनिन्छ।
यी मध्ये करेत प्रजातिका सर्पहरू हाम्रो देशमा धेरै पाइन्छन्। राती मानिसहरू निदाइरहेको बेलामा यिनीहरूले डस्न सक्छन्। यस्ता सर्पहरूको डसाईबाट पक्षघात हुन सक्छ। त्यसै गरी गोमन सर्पहरू प्राय जसो बिहान र बेलुकी पख सक्रिय हुने गर्छन् र यिनीहरूले फणा उठाउँछन्। विशेषत तराई र गर्मी ठाउँमा बढी मात्रामा पाइने यस्ता सर्पले डसेको भाग सुन्निने, दुख्ने र पक्षघात हुने गर्छ।
यस्तै हरियो सर्प अर्थात् पिट भाइपर हाम्रो देशको पहाडी भूभागमा बढी पाइन्छ भने यस प्रकारका सर्पहरूले डस्दा असाध्यै दुख्ने र सुन्निने गर्छ अनि रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। बाघे सर्प सामान्यतया हाम्रो देशमा निकै कम मात्रामा पाइन्छ र यिनीहरूको डसाई धेरै खतरापूर्ण हुन्छ र अत्याधिक रक्तस्राव हुन सक्छ।
यस्ता सर्पहरू बारे जानेर सर्पदंशको जोखिमबाट आफूलाई बचाऊ।
सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
अब जाउँ पूर्वी तराईको महोत्तरी जिल्लाका बासिन्दा रञ्जनी र धनुषा जिल्लाका राजीवको कहानीतिर। कलेजका विद्यार्थी रञ्जनी र राजीवले आफ्नो अध्ययनका क्रममा विभिन्न ठाउँ वा समुदायमा पुगेर सर्पदंशका बारेमा चेतना जगाउने गरेका छन्।
आज उनीहरू कता गएर के गर्दैछन् भन्ने बारेमा थाहा पाउनको लागि अब हामी पनि लागौं महोत्तरीतिरै।
रञ्जनी, के गर्दैछौ?
ए राजीव आयो, ल बस। आज हाम्रो फेसबुक लाइभमा सर्पदंशको बारेमा कुन चाहिँ विषयमा जानकारी दिने होला भनेर तयारी अनि अनुसन्धान गरिरहेको नि।
हो र, के कुरा भेटायो त अनुसन्धान गर्दा?
त्यही सर्पको दशाई मौसमी हुन्छ र धेरै जसो वर्षायामको बेलामा र बाली भित्राउने बेलामा सर्पको दशाईका घटनाहरू हुने गर्छन् भनेर। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा पनि दशाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
र मैले बुझे अनुसार चाहिँ धेरै जसो सर्पका दशाई हानिकारक हुँदैनन्, तापनि यदि सर्पले डसिहालेमा तुरुन्तै नजिकैको उपचार केन्द्रमा जानुपर्छ भनेर।
हो नि, त्यही भएर अब हाम्रो फेसबुक लाइभको समय पनि हुन लाग्यो। आजको फेसबुक लाइभमा चाहिँ वर्षायाममा हाम्रो तराई भेगमा कस्तो कस्तो खालको सर्प देखिने गर्छ त्यसको बारेमा जानकारी दिउन हुन्न।
हुन्छ हुन्छ, बरु खोइ एकचोट हेरौँ त अरू के कुरा अनुसन्धान गरेर पत्ता लगाएका छौ भनेर।
यी हेर,
सर्पका प्रकार र ती सर्पहरू सक्रिय हुने समय। ओहो, तिमीले त खत्रै अनुसन्धान गरेछौ त रञ्जनी।
अब वर्षायाम सुरु हुन थालेको छ, बाली पनि बित्राउने बेला भएको छ, अनि अहिलेदेखि नै जानकारी दिएनौ भने मानिसहरू कसरी सचेत हुन्छन् भन त?
एकदमै सही कुरा, यही सर्पको बारेमा पहिला मलाई जानकारी नहुँदा कस्तो दुःख पाएको थिएँ मैले भन त।
हो नि है,
अनि त म सानो छँदा आमाले कराउनु भयो भनेर परालको कुन्योमा लुकेर बसेको थिएँ, सर्प थियो भनेर थाहै पाइनँ, अनि त डसिहाल्यो नि मलाई। तर धन्न आमाले मलाई सर्पले डसेको देखिहाल्नु भयो र बेलैमा उपचार केन्द्रमा लानुभयो अनि उचित उपचार पाएर निको भएको नि।
त्यही त, बेलैमा उपचार पायो भने त सर्पदंशबाट बस्न सकिन्छ नि। तर के गर्नु, मेरो ठुलो दिदीलाई बेलैमा उपचार केन्द्रमा लान नपाएर बित्नु भयो। अहिले सम्झदा पनि कस्तो लागेर आउँछ, कति माया गर्नुहुन्थ्यो मलाई।
अब बितिसकेको कुराको बारेमा कति सोच्नु, छोडो भावुक हुन, बरु हामीले सुरु गरेको हाम्रो तराईका जिल्लामा सर्पदंशको बारेमा जनचेतना बढाउने अभियान चाहिँ अझ सशक्त तरिकाले चलाउनुपर्छ अनि सबैलाई सचेत पनि बनाउनुपर्छ।
सही हो, र सबैजना सचेत भयो भने त कोही पनि सर्पको दशाईबाट बित्नु परेको खबर सुन्नु पर्दैन।
हो नि, फेरि हामीले स्काउटबाट यो सर्पदंशको बारेमा कसरी मानिसहरूलाई सचेत बनाउने भन्ने तालिम लिएर पनि एकदमै राम्रो गर्यौँ नि है हामीले।
हो त, त्यही तालिम लिएर त हो नि अझै सर्पदंशको बारेमा मानिसहरूमा समुदायमा सचेतना फैलाउनको लागि ऊर्जा मिलेको
एकदमै हो नि र यसरी नै हामीले एकअर्कालाई साथ दिएर हाम्रो अभियानलाई सफल बनाउनु पर्छ है
त्यो त तिमीले साथ नदेऊ भन्यो भने पनि साथ दिन्छु किनकि सर्पदंशको बारेमा सबैमा सचेतना नहुँदा अकालमै जीवन गुमाउनु परेको छ
त्यही त ल दिन पनि बज्न लाग्यो फेसबुक लाइभको समय पनि भयो जाउँ लाइभमा
हुन्छ जाउँ नमस्ते अनि सुस्वागतम स्वागत छ तपाईँहरू सबैजनामा आजको सर्पदंश सम्बन्धी फेसबुक लाइभमा र म हुँ रञ्जनी
र रञ्जनीसँग म पनि छु है म राजीव र मेरो तर्फबाट पनि नमस्कार र धेरै धेरै स्वागत
र तपाईँहरूलाई जानकारी गराइहालौँ कि हामी हरेक शनिबारका दिन यही समयमा यानि कि 3 बजेदेखि फेसबुक लाइभमा आउने गर्छौँ र तपाईँहरूसँग सर्पदंशका बारेमा छलफल गर्दै तपाईँहरूको प्रतिक्रिया पनि लिने गर्छौँ
त्यही भएर हामीसँग जोडिराख्नु होला र आजको छलफलमा सहभागी पनि हुनुहोला भन्ने आशा छ है अहिले हामीलाई 44 जना मित्रहरूले फेसबुक लाइभ हेरेर साथ दिइरहनु भएको छ भने 3-4 जना मित्रको प्रतिक्रिया पनि आइसकेको छ
तर उहाँहरूले पठाउनु भएको प्रतिक्रिया पढ्नु अगाडि आजको विषयवस्तुकै बारेमा जानकारी गराउने कि राजीव
हुन्छ रञ्जनी बरु तिमी नै सुरु गर्छौ कि
हुन्छ र मित्र आजको सर्पदंश लाइभमा हामीले तपाईँहरूलाई सर्पका प्रकार उनीहरू कतिखेर सक्रिय हुन्छन् र बाहिर निस्किन्छन् भन्ने बारेमा छलफल गर्नेछौँ होइन त राजीव
हो नि त्यही भएर तपाईँलाई पनि सर्पका प्रकार थाहा छ र उनीहरू कतिखेर सक्रिय हुन्छन् भन्ने विषयमा जानकारी छ भने हामीसँग बाँड्न सक्नुहुन्छ है
र श्रोता अहिले वर्षायामको समय भएको कारणले गर्दा सर्पहरूको वासस्थान पानीले भरिने भएकोले सर्पहरू बाहिर सुक्खा ठाउँमा आएर बस्ने गर्छन्
र कहिलेकाहीँ मानिसको वासस्थानसम्म पनि आहारा खोज्दै आइपुग्छन् त्यही भएर हामी एकदमै चनाखु र सचेत हुनु एकदमै जरुरी छ हैन त रञ्जनी
हो नि त्यही भएर हामीले सर्पका प्रजातिका बारेमा जानिराखे राम्रो सर्पहरू कतिखेर बाहिर निस्किन्छन् र सक्रिय हुन्छन् भनेर
र रञ्जनी कमेन्ट बक्समा हामीलाई हाम्रा केही मित्रले आफ्नै विचार पनि बाँड्नु भएको छ हाम्रो विषयसँग सम्बन्धित बरु उहाँहरूको सन्देश नै पढ्ने कि अनि त्यसपछि बाँकी जानकारी गरौँला हुन्न
हुन्छ राजीव र मित्र भावेश लेख्नुहुन्छ हाम्रा झापातिर त बढी जसो गोमन सर्प देखिने गर्छ र वर्षै नै धेरैजनाले ज्यान पनि गुमाउनु परिरहेको छ भनेर
मित्र भावेश तपाईँको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद र तपाईँले भन्नुभयो चाहिँ हाम्रो गाउँघरतिर वा भनौँ न प्रायः जसो पूर्वी तराईका जिल्लामा बढी जसो गोमन सर्प देखिने वा पाउने गर्छ
र गोमन सर्पका प्रजाति चाहिँ निकै आक्रामक र रिसा स्वभावका हुन्छन् यिनीहरूले फडा बनाउँछन् यिनीहरू प्रायश बिहान र बेलुका पख बढी सक्रिय हुने गर्छन् यिनीहरूको दसाईले पक्षघात हुन सक्छ त्यही आक्रामक भएकै कारणले गर्दा पनि मित्र भावेशले भन्नुभयो झैँ धेरैजनाले ज्यान गुमाउनु परिरहेको छ
त्यही भएर हामी एकदमै होसियार हुनु एकदमै जरुरी छ
र त्यसै गरी पश्चिमी तराईका जिल्लामा चाहिँ बढी जसो करिट प्रजातिका सर्पहरू पाउने गर्छन् र यो प्रजातिको सर्पले डस्ता नदुख्न सक्छ तर यसको दसाईले पक्षघात हुन सक्छ यस्ता सर्प प्रायश रातको समयमा मानिसको घरभित्र आउँछन् जब उनीहरूले आफूलाई जोखिम भएको ठान्छन् त्यस्तो बेला उनीहरूले डस्न सक्छन्
हो नि र यो जानकारी सँगै अर्को मित्रको प्रतिक्रिया पढ्ने पालो र मित्र राकेश लेख्नुहुन्छ मेरो घर चाहिँ दैलेख हो र हाम्रोतिर चाहिँ हरियो रङको सर्पहरू बेला बेलामा देखिने गर्छ भनेर लेख्नु भएको छ
ए भनेपछि मित्र राकेशले चाहिँ हरियो रङको सर्प अर्थात् हाम्रो देशमा भेटिने अर्को सर्पको प्रजाति भाइपर हरियो सर्प वा पत्तारको कुरा गर्नुभएको होला र यस्ता प्रजातिका सर्पहरू सामान्यतया पहाडी भूभागतिर पाइन्छन् जस्तै मित्र राकेशले दैलेखतिर भन्नुभयो नि हो पहाडी भूभागतिर बढी देखिने गर्छ र यसले दसैँको भाग सुनिन्छ र यसको दुखाइ तीव्र हुन्छ
अनि चौथोमा चाहिँ बाघे सर्प यी सर्पहरूको रङ चाहिँ ठ्याक्कै बाघको छालामा देखिने रङ जस्तै नै हुने गर्छ र यसले डसेका बिरामीहरू नेपालमा धेरै देखिएका त छैनन् तर यी धेरै खतरनाक हुन्छन् यिनीहरूको टोकाइबाट तीव्र रक्तस्राव हुन्छ
त्यही भएर हामी एकदमै सतर्क र होसियार हुनुपर्छ हुन त सबै सर्प विषालु हुँदैनन् तर पनि सर्पले डसेको खण्डमा चाहिँ हामी जति सक्दो छिटो उपचार केन्द्रमा गएर उपचार चाहिँ गराइहाल्नुपर्छ होइन त राजीव
हो नि रञ्जनी ल त मित्रहरू आज हामीले सर्पका प्रजातिका बारेमा र उनीहरू सक्रिय हुने समयका बारेमा दिएको जानकारी कस्तो लाग्यो लेख्न नभुल्नु होला भन्दै आजको फेसबुक लाइभमा आफ्नो कुराहरू बाँडिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै आजको फेसबुक लाइभबाट बिदा पो माग्ने कि रञ्जनी समय पनि सकिन लाग्यो।
हुन्छ राजीव, ल त मित्र, अर्को हप्ता यही समयमा आउने बाचासहित आजको सर्पदंशका बारेमा सञ्चालन गरिएको फेसबुक लाइभबाट म रञ्जनी।
नमस्ते।
ल, आजको फेसबुक लाइभ पनि एकदमै अन्तर्क्रियात्मक भयो। कतिजना साथीले आफ्नो कमेन्ट पठाउनु भएको के है राजीव?
हो नि, सहभागिता पनि भयो अनि जानकारी पनि दियो। हाम्रो मित्रहरूले बुझ्नु पनि भयो होला जस्तो लाग्छ। होइन, कसको म्यासेज आयो? ए, नागेशको पो रहेछ। के म्यासेज पठाएको छ त? तिम्रो छिमेकी नथु काकाको घरमा सर्प देखिएको छ, म उतै जाँदैछु, तिमी पनि छिट्टै आए होला है। ओहो रञ्जनी, नथु काकाको घरमा त सर्प पो देखिएको छ अरे, नागेश जाँदैछ, हामी पनि गइहाल्ने कि?
हुन्छ हुन्छ राजीव, जाउँ।
आज रञ्जनी र राजीवले हामीलाई महोत्तरीको परिवेशमा लिएर गए। हामीले आज उनीहरूबीच भएको छलफलबाट महोत्तरी लगायत तराई क्षेत्रमा पाइने सर्पहरूका बारेमा जानकारी पायौँ। अर्को कार्यक्रममा रञ्जनी र राजीव बीचको संवादमा केही थप नयाँ जानकारीहरू पक्कै पनि पाइनेछ।
अबै सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
नातिउ छोरा, फेरि सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
विषालु हो कि होइन कसरी चिन्ने त आमा?
ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुबईमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले दसैँको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको बासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ।
यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ। सर्पदंश अथवा सर्पको टोकाईबाट बस्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देशमा आफ्नो विचार र पृष्ठपोषणका लागि आइभीआर टोल फ्री नम्बर एनटीसी प्रयोग गर्ने सहभागीका लागि 1660100701।
सहभागी श्रोता, यिनै विषयवस्तु र छलफलसँगै रेडियो कार्यक्रम जीवन सन्देशको आज प्रस्तुत यस पहिलो भागबाट म अचला
अनि म उपेन्द्र बिदा माग्छौ। अर्को खण्डमा सर्पको टोकाईबाट बच्ने उपायहरूका बारेमा अरू थप नयाँ जानकारी लिएर आउने नै छौ।
आजलाई बिदा दिनुहोस्।
नमस्ते।
यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठनका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
सहभागी श्रोता, हामीले सुन्यौं ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस डिबिआइइएबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च आजलाई विदा माग्छौँ। नमस्ते।